हुन्छ, हामी पहिलो पत्रुस दुई अध्यायमा पल्टाउनेछौँ। तपाईँहरूको धैर्यको लागि धन्यवाद छ। पहिलो पत्रुस दुई अध्याय अनि हामी चाहिँ हेर्दै थियौँ पहिलो पत्रुस दुई अध्यायको 13-17 खण्डलाई। अनि प्रार्थना गरौँ, प्रभुको सहायता चाहिन्छ हामीलाई। हो प्रभु, हामीलाई सहायता गर्नुहोस्, हामी लाभ उठाउन पाऊँ तपाईँको चरणमा, तपाईँको वचनबाट, तपाईँको शिक्षाहरू अनि तपाईँको कुराहरूमा मन लगाउन सकौँ, लिन सकौँ, प्रयोग गर्न सकौँ। सुन्न मात्र होइन, बद्दिन प्रभु, तपाईँलाई प्रेम गर्न, तपाईँको काममा अगाडि बढ्न, यहाँ हरेकसित व्यवहार गरिदिनुहोस्, हरेक रीतिमा काम गरिदिनुहोस्। तपाईँ नै परमेश्वर हुनुहुन्छ, तपाईँ नै मुक्तिदाता हुनुहुन्छ, तपाईँ नै कायल पार्नेवाला हुनुहुन्छ, तपाईँमा भर पर्छौँ प्रभु येशूको नाममा, आमेन। पत्रुसले चाहिँ सरकारको अधीनमा बस्छ, अर्थात हरेक मानिसको हरेक शासन प्रबन्धको अधीनमा सुम्प भनेर यहाँ बताइरहेको कुरा हामीले गर्दै थियौँ। अनि यसद्वारा चाहिँ यो यस प्रकारको जीवन जियाइले एउटा अधीनताको जीवन, घमण्डको होइन, अनि आफूलाई मेरो अधिकार ऊ को हो र कसले मलाई भन्दछ त्यस्तो खालको तरिकाले होइन, तर त्यहाँ परमेश्वर हुनुहुन्छ, उहाँ सर्वोच्च अधिकारी हुनुहुन्छ, अनि म माथि उहाँले चाहिँ यो अधिकारीहरू राख्नु भएको छ, अनि उहाँको इच्छा हो यो, उहाँको असल योजना हो भनेर बुझ्दै अनि आफूलाई अधीनमा सुम्पदै जब जिइन्छ, यसले चाहिँ धेरैजनाको मुख बन्द गरिदिन्छ भनेको छ। जो जसले चाहिँ आरोप लाउन चाहन्छ, जो जसले चाहिँ नकारात्मक कुरा गर्न चाहन्छ प्रभुको सवालमा, मुख बन्द गरिदिन्छ भनेको छ। अनि परमेश्वरको इच्छा यही हो कि अनजानमा यसरी भनिरहेको कुराहरूको चाहिँ मुख बन्द गरियोस्। अनि यो अधीनतामा हामी छौ एकातिर भन्दै त्यसपछि पत्रुसले चाहिँ अब स्वरूपन्न भन्छ, तर तिमीहरू स्वतन्त्र छ, तिमीहरू खास एउटा बन्धनमा त होइन, बन्धनमा भएकोले मान्ने त होइन, तिमीहरू त ख्रिस्टको सत्यताले सुसमाचारद्वारा तिमीहरू भुक्का भएका छौ। अनि त्यसरी स्वरूपन्न भन्दैछ कि स्वतन्त्र भएकोले अब स्वतन्त्र साथ गर्नै पर्यो है, जसले मलाई मार्छ नत्र भने मलाई जेलमा पुर्याए, त्यसरी होइन, होइन, म प्रभुको दास हुँ, म स्वतन्त्र छु, आफ्नो मन लाग्दै गर्न त होइन, तर प्रभुको सेवा गर्न स्वतन्त्र छु। म पहिला पापको दास थिएँ, अब म चाहिँ परमेश्वरको धार्मिकताको दास भएर अब म सरकारको अधीनमा पनि बस्छु, जे जे नियम छ म पालन गर्छु, परमेश्वरको नियमलाई उसले नकाटेसम्म, अनि यसरी चाहिँ म परमेश्वरको आदर गर्न चाहन्छु। त्यही भन्दैछ यहाँ स्वर पदमा, स्वतन्त्र मानिसहरू जस्तो। अनि छ नि त्यो दुईटा शब्दलाई चाहिँ कहाँ जोड्नुपर्छ भने 13 अधीनतामा सुम्पसँग जोड्नुपर्छ। कहिले काहीँ लामो वाक्यहरू हुन्छन् अनि हामीलाई सहायता चाहिन्छ, अनि शिक्षकहरूको कामहरू चाहिँ यो एकदम यो शब्दहरू कसरी गइरहेछन् अनि त्यो वाक्यहरू अनि त्यो त्यहाँ भएको वाक्यांशहरू यसलाई ठिकसँग हामीले जोड्नु परेछ, देख्नु परेछ। अनि 13 त्यसैले प्रभुका निम्ति आफूलाई मानिसको हरेक शासन प्रबन्धक अधीनमा सुम्प, स्वरूपत स्वतन्त्र मानिसहरू जस्तो, स्वतन्त्र मानिसहरू जस्तो, डरको कारणले मात्र होइन तर असल विवेकले, प्रभुको दास भएकोले, त्यसरी भन्दैछ। हेर्नुहोस् त, स्वतन्त्र मानिसहरू जस्तो। अनि त्यो बिचमा एउटा कुरा छ, अनि कुशल अघि आइसकेको थियो मका अङ्कल, मैले यो बुझेन, मैले भन्ने तिमीलाई सिकाएको छैन यो, मैले मैले भन्नु बाँकी छ तर एकदम मन पर्यो, यस्तो इच्छुक भएर चाहिँ यो बुझौँ भनेर, त्यस्तो हुनुपर्ने हो। यहाँ स्वरूप स्वतन्त्र मानिसहरू जस्तो अनि के भनेको छ त्यसपछि, तर परमेश्वरका दासहरू जस्तो। स्वतन्त्र स्वतन्त्र, तर स्वतन्त्र भन्नाले चाहिँ अब मलाई जे गर्नलाई पनि म स्वतन्त्र छु भन्नलाई होइन, तर म परमेश्वरको दास भएको छु, म उहाँको अधीनतामा छु, त्यसैले म स्वतन्त्र छु, बुझ्नुहुन्छ यो। जब हामी परमेश्वरको दास हुन्छौँ तब हामी साँचो स्वतन्त्रता अनुभव गर्छौँ। परमेश्वरले हाम्रो हृदयहरूलाई चौडा बनाइदिनुहुन्छ, हामीलाई स्वतन्त्र बनाइदिनुहुन्छ। अब उहाँको असल असल मार्गमा हिँड्न, उहाँको इच्छामा सुम्पन, जे जे भन्नुभएको छ गर्न, यो चाहिँ नयाँ जन्म पाएको एउटा प्रमाण हो। प्रियहरू, नयाँ जन्म पाएकोले उसले यो गर्न चाहन्छ, उच्च अधीनमा बस्न चाहन्छ, किनभने परमेश्वरको अधीनमा ऊ चाहिँ त्यो गर्न चाहन्छ। बीचमा के भनेछ, तर चाहिँ स्वतन्त्र मानिसहरू जस्तो, तर बैर भावलाई ढाकछोप गर्ने चिजको रूपमा स्वतन्त्रतालाई प्रयोग नगर्ने भनेछ। यहाँ चाहिँ स्वतन्त्रतालाई चाहिँ दुरुपयोग गर्ने कुरा गरिरहेछ। स्वतन्त्र छौ, तर हामी चाहिँ स्वतन्त्रतालाई चाहिँ आफ्नै उद्देश्यलाई प्रयोग गर्ने मानिसहरू जस्तो नहौ। यहाँ चाहिँ के, यो दुरुपयोगको कुरा चाहिँ केमा केन्द्रित भइरहेछ भने, यो बैरभावलाई ढाकछोप गर्ने भनेछ। बैरभाव भन्ने शब्दको माने चाहिँ, यो वास्तवमा यो दुई अध्यायको एक पदमा पनि छ, यो फाल्नुपर्ने कुरा हो, यो पुरानो स्वभावको कुरा हो। दुईको एकमा हेर्नुहोस् त, यसै कारण होइन, हामी नयाँ जन्म पाएको भएकोले यसै कारण सबै बैर भाव हटाओ, अरू कुरा पनि छन्। अनि यो जति पनि यो सूची छ दुईको एकमा, एक खालको पापहरूको सूची छ, त्यसमा समानता छ एउटा। त्यो के हो यसो हेरौँ, यसै कारण दुईको एक, यसै कारण सबै बैरभाव, सबै छल, सबै कपट, डहा र सबै प्रकारका निन्दा हटाओ। यो सबै पापहरू चाहिँ अर्को मान्छेप्रति गरिने पापहरूको कुरा गरेको छ। अनि कस्तो खालको पापहरू छन् भने, यो चाहिँ ठिक प्रेमको विपरीत व्यवहार छ। हामीलाई यहाँ अगाडि निष्कपट प्रेमको कुरा गरेको छ एकको बाइसमा, अनि यहाँ आएर चाहिँ ठ्याक्कै त्यसको विपरीतमा चाहिँ बैरभाव, अनि त्यो शब्द यहाँ प्रयोग भइरहेछ सोह्रको के अरे दुईको सोह्रमा। अनि त्यसैले यो चाहिँ, यो बैरभाव भन्ने शब्द चाहिँ अर्कालाई नराम्रो होस् भन्ने भाव हो, बुझ्नुहुन्छ? हाम्रो पापी स्वभावबाट आउँछ, तपाईँमा आउँछ, पापी स्वभाव भयो। हरेक हाम्रो पतित स्वभावले चाहिँ त्यसलाई नराम्रो होस् बैरभाव। कतिले भन्छ नि, म कत मैले त कहिले पनि अर्काको नराम्रो जिताएको छैन, त्यो मान्छे झुटो हो। परमेश्वरले हृदय जान्नुहुन्छ र उहाँले भन्नुहुन्छ मानिसको हृदय सबभन्दा छली छ, अत्यन्तै दुष्ट छ भनेको छ। अनि हामी जो जसले यहाँ साँचो मुक्ति पाएका छौँ, हामीले कसरी पायौँ भने, पहिला हामी यति दुष्ट रहेछ भनेर थाहा पायौँ। हामीभित्र यस्तो खराब कुराहरू छन्, तब हामी दग्र्यौँ, ख्रिस्ट येशूको रगतमा धोइनको लागि उहाँको शरणमा पर्यौँ, विश्वास गर्यौँ, उहाँले हामीलाई नयाँ हृदय दिनुभयो। हामी चाहिँ पुरानो छँदैछ, त्यसैले क्रिस्चियनहरूलाई भन्नु परेछ, त्यो पुरानोलाई चाहिँ चलाउने होइन, तिमीले नयाँ पाएको छ। अनि यहाँ के भन्दैछ, तिमीहरू स्वतन्त्र भएको छ, तर यहाँ भित्र भएको जुन पुरानो स्वभावको जुन भावना छ नि, त्यो नभए जस्तै गर्दै नयाँ के भन्दैछ, बैरभावलाई ढाक्छौ, खुब प्रेम गरे जस्तो त्यस्तो खालको कपटी जीवन नजियो। बैरभावलाई ढाकछोप गर्ने चिजको रूपमा स्वतन्त्रतालाई प्रयोग नगर। त्यसैले क्रिस्चियन भएपछि हामीलाई स्वतन्त्रता दिनुहुन्छ, हामीलाई हामी यो सत्य पाएर हाम्रो खास हामी स्वतन्त्र हुन पाएका छौँ। जब मानिसहरू चाहिँ अनेक खालको अज्ञानताले, अन्धविश्वासले, अनेक खालका कुरीतिहरूले उनीहरू चाहिँ बन्धनमा छ, अब हाम्रो सोचाइ चाहिँ स्वतन्त्र भएको छ, हामी स्वतन्त्र भएको छौँ। तर यो स्वतन्त्रता चाहिँ हामी परमेश्वरको सेवा गर्नको लागि हो, कुनै पनि स्वार्थी कुराको लागि होइन। यो स्वतन्त्रता हामी चाहिँ अरूको भलाइको लागि, अरूको मुक्तिको लागि, अनि विश्वासी जनहरूको उन्नतिको लागि जिउनलाई हो। अनि त्यसैले त्यसपछि चाहिँ 17 पदमा पतुसले भन्छन् सबैलाई आदर गर अनि 17 पदको एउटा आज्ञा चाहिँ त्यो छ या चारवटा जस्तो देखिन्छ अनि हो पनि तर एउटा आज्ञा भनेपछि त्यसको एक दुई तीन जना पाल्छ है सबैलाई आदर गर है गर यस्तो प्रकारले छ कि यो चाहिँ गर्नुपर्छ अनि त्यसपछि चाहिँ एक दुई तीन एक भाइ बन्धुहरू भनेको अरू क्रिस्चियनहरूलाई प्रेम गर प्रेम गर्नु त आदर गर्नु रहेछ आदर गर्नु प्रेम रहेछ अनि दोस्रो परमेश्वरको डर मान परमेश्वरको डर नमानेसम्म हामी खासै अरूलाई आदर गर्न सक्दैन परमेश्वरलाई नै हामीले आदर नगरिकन चाहिँ एउटा मान्छेलाई साँचो प्रेम र आदर गर्नै सक्दैन असम्भव छ परमेश्वरबाट हामी त्रसित छैनौँ अब हामीलाई नरकको डर छैन उहाँको न्यायको पनि डर छैन त्यो गइसक्यो तर हामीलाई चाहिँ उहाँको भय छ उहाँलाई उहाँ परमेश्वर हुनुहुन्छ उहाँ हाम्रो बुवा हुनुहुन्छ त्यस्तो खालको डर छ यति असल हुनुहुन्छ हामीलाई डर छ उहाँ यति असल हुनुहुन्छ कि उहाँलाई चाहिँ हामी बेखुसी पार्न चाहँदैनौँ उहाँलाई हामी शोकित पार्न चाहँदैनौँ त्यसको डर छ हामीलाई राजालाई आदर गर अनि यो आदर गर भन्ने जुन शब्द छ 17 पदमा पनि अनि यता पनि के अरे सुरुमा पनि अन्तमा पनि यो आदर गर भनेको चाहिँ यो मूल्यको कुरा हो कति मूल्यवान ठान्ने भन्ने कुरा हो जब आदर गर्छौँ त्यो भनेको चाहिँ हामीले एकदम मूल्यवान रहेछ सबैलाई मूल्यवान ठान भन्दैछ तपाईँले चिनेको नचिनेको बाटोमा भेटेको बस चढ्दा सँगै बसेको होइन आदर गर किन किनभने एक त ऊ परमेश्वरको सृष्टिमा बनाएको के अरे परमेश्वरको स्वरूपमा बनाएको व्यक्ति हो आदर गर उसलाई ऊ मान्छे हो अनि प्रभु येशु परमेश्वर त मान्छे बनेर आउनुभयो आदर गर ऊ मान्छे हो सबैलाई आदर गर अनि उसलाई मूल्यवान ठान किनभने परमेश्वरले यति मूल्यवान ठान्नुभयो कि उसको लागि आफू मर्न समेत जानुभयो क्रुसमा उसलाई आदर गर प्रभुलाई नचिने समय यस्तो विचारहरू कहिले आउँदैन थियो मलाई आफूले हेरे जस्तो है मान्छे कस्तो ऊ मान्छे कस्तो ऊ चाहिँ कस्तो यस्तो प्रकारले आफूलाई जस्तो लाग्यो त्यस्तै यहाँको मनको भावना छली हृदयले जस्तो लाग्यो त्यस्तै तर यहाँ भनेपछि कस्तो शिक्षा सबैलाई भनेछ अपवादै छैन सबैलाई अनि क्रिस्चियनहरूलाई चाहिँ विशेष प्रेम गर यस्तो खालको छ भाइ बन्धुहरूलाई प्रेम एउटै परिवार हो हामी एउटै परिवारका हौ हामी सँगै बस्नेछौँ प्रेम अहिले नै हामी चाहिँ प्रेम गर्न हामी चाहिँ सिक्दैनौँ भने हामी चाहिँ यदि मुक्ति पाएको छ भने हामी बच्चाको पनि बच्चै हौ हामी तपाईँलाई थाहा छ बच्चा भनेको बच्चाले चाहिँ सबैले मलाई प्रेम गरोस् भन्छ सबैले मेरो सेवा गरोस् मलाई दुध खुवाओस् मलाई बोकोस् मलाई डुलाओस् मलाई फकाओस् मलाई चरा हेर्दै खान खुवाओस् मलाई के गराओस् गराओस् बच्चा भने त्यस्तो हुन्छ है तर यहाँ चाहिँ भाइ बन्धुहरूलाई प्रेम प्रेम भन्न साथ अब अरूको विचार गरिरहेको छ अलिकति निराश देखिन्छ आज किन होला अनि ऊ कोही पनि कुरा गरिरहेको छैन उसँग म जान्छु उसँग कुरा गर्नलाई अनि ऊ मलाई थाहा छ उहाँलाई धेरै गाह्रो छ घरमा किनभने यस्तो यस्तो अवस्था छ उहाँको म उत्साह दिन एक शब्द भन्न जान्छु उहाँका भाइ बन्धुहरूलाई प्रेम गर एकचोटि अनि साँच्चै परमेश्वरले हामीलाई प्रयोग गर्न चाहनुहुन्छ प्रेम गरेको प्रयोग गर्न चाहनुहुन्छ उहाँको प्रेमले भरिएर अरूलाई प्रेम गरेको चाहनुहुन्छ यो ठुलो काम हो एउटा किताब पढ्दैछु मैले अनि बिचैमा छु विश्वासी बुवा चाहिँ अति नै प्रभुमा भरोसा गर्ने जतिसुकै समस्या पनि अनि एकदम उनीहरू गरिब थियो ठुलो परिवार थियो धेरै मेहनत गर्थ्यो जति समस्या आए पनि प्रभुमा भरोसा गर्ने त्यस्तो बुवा थियो अनि छोरा जेठो छोरा एकदमै प्रभुलाई भेट पाए, जवानै छ अनि अनि तर श्रीमती चाहिँ त्यसलाई चाहिँ धेरै चिन्ता लाग्ने होइन, मेरो श्रीमानको जागिर खुस्किएला एक दिन, त्यस्तो के सोचेर बस्ने, खुस्किया छैन तर खुस्क्यो भने के गर्ने के खाने त्यसपछि हामी ओ हो है। अनि यस्तै प्रकारले चाहिँ दिन बित्दै थियो, एक दिन चाहिँ त्यो आमा चाहिने चाहिँ खुब भरोसा राखे रहेछ उसको जेठो छोरोमा, धेरै भर परेर रहेछ, उसले हामीलाई पाल्छ, उसले हामीलाई खुवाउँछ आहा है। तर एक दिन ऊ बिरामी भयो, राम्रो बिरामी भयो, एकदम छिट्टो छिट्टो उसको रोग बढ्दै बढ्दै गएछ। डक्टरले चाहिँ अब भन्छ आशा छैन घर लैजानुहोस्। त्यो आमालाई यति गाह्रो हुन्छ, तर श्रीमानले भन्छ प्रभुमा भरोसा गर्नुपर्छ। अनि श्रीमान चाहिँ ढुक्क छ प्रभुमा, लानुभयो भने उहाँले लानुहुन्छ, उहाँको हो, धन्य प्रभुलाई चिनेछ उसले। अनि तर उसलाई दुःख लाग्छ उसको श्रीमती एकदम आत्तिएको अनि चिन्तित भएको देखेर। अनि अनि यसरी चाहिँ आखिर मर्छ। अनि आखिरमा चाहिँ तर आमा चाहिँले चाहिँ खुब बचाउन खोज्छ, किनभने अब अलिकति पैसा बाँकी रहेछ, भएको पुरै पैसाले चाहिँ अर्को डक्टरलाई बोलाउने भन्छ, किन त्यो डक्टरले चाहिँ सायद सक्छ होला, उस कहाँ जान्छ। अनि डक्टरले, अनि त्यो डक्टर चाहिँ खास प्रेम गर्ने डक्टर थिएन, उसले चाहिँ यो मर्छ भनेर भनेन, हुन्छ म आइदिन्छु भन्छ, मर्छ भनेर भन्नु पर्थ्यो तर आइदिन्छु भन्छ, भएभरको पैसा उसलाई दिन्छ, ठिक हुन्छ भन्दै जान्छ, अनि त्यही रात मर्छ। त्यो आमा चाहिँ पत्ताभुङ्ग भएको छ। अनि त्यसपछि भन्छ अब अन्तिम छोरा त मर्यो मर्यो, अब अन्तिम भएको पैसा पनि सकियो, के गर्ने भन्न थाल्छ। अनि श्रीमानले भन्छ फेरि प्रभुमा भरोसा गर्नुपर्छ, तपाईँ खालि भरोसामा मात्र कुरा गर्नुहुन्छ, के खाने हामी। अनि यसरी चाहिँ श्रीमती चाहिँ अत्यन्तै विचलित भएको छ। श्रीमान ऊ आफै चाहिँ पुरा भरोसामा छ, प्रभुले खुवाउनुहुन्छ हामीलाई, कहिले फेल खानु भएको छैन, उहाँले खुवाउनु उसलाई थाहा छ, उसको तलब आउने बेला त भएको छैन तर उसलाई थाहा छ, कताबाट पुरै भरोसा गरेछ श्रीमान चाहिँ। त श्रीमती चाहिँ सकिरहेको छैन। अर्कोतिर एउटा घटना घटिरहेछ, एउटा जुत्ता सिलाउने विश्वासी छ, अनि उनीहरू पनि गरिब छन् तर यति धेरै काम गर्नुपर्छ कि ऊ अध्ययारो भइसकेपछि पनि उसलाई फुर्सद छैन, किनभने उसको परिवारलाई खुवाउनु छ। अनि तर प्रभुको दिन भनेपछि चाहिँ उसले त्यो जुत्ता त्यो पनि गर्दैन, ऊ मण्डली जान्छ, सङ्गति गर्छ, प्रभुलाई प्रशंसा गर्छ, तर फेरि ऊ चाहिँ परिश्रम त्यसरी गर्छ, काम गरेको गरेको गरे। अनि त्यसरी काम गरिरहेछ गरिरहेछ गरिरहेछ, एक्कासी उसको छोराले झ्यालबाट कराउँछ, अङ्कलको छोरा त मर्नु भएछ भन्छ। अनि उसको त्यो सिलाउने छोडेकै छैन, त उसको हृदयमा चाहिँ सोचिरहेछ है, अनि प्रार्थना गर्न थाल्छ, सिलाउँदैछ प्रार्थना गरिरहेछ, प्रभुलाई सान्त्वना दिनुहोस्। एक्कासी ठप्प रोक्छ, होइन मै जानुपर्छ, जुरुको उसको कोट सोट लाउँछ नि, श्रीमती भन्छ कहाँ जानु लाग्नु भएको, यत्रो काम छ, उसको छोरा मर्यो फलाना एउटै मण्डलीको नर्यो, म चाहिँ एक शब्द भए पनि उसलाई बोल्न जानु, केही न केही भन्न जान्छु उसलाई सान्त्वना दिनु, कुरो कुरो जान थाल्दछ। यहाँ के भइरहेछ भने खास स्वर्गबाट हेर्नुपर्छ, परमेश्वरले चाहिँ आफ्नो दासलाई चाहिँ एउटा अर्डर दिनुभएको छ, ऊ चाहिँ एकदम तयार छ, ऊ चाहिँ परमेश्वरको आवाज सुन्न एकदम तयार छ, जुत्ता सिलाउने एउटा व्यक्ति हो। त्यहाँ धनीहरू पनि थिए त्यो मण्डलीमा, तर उनीहरू सुन्नै सक्दैन परमेश्वर, ऊ यति व्यस्त छन् उनीहरूको व्यापारमा धन्दामा के केमा, उनीहरूलाई बोलाएर सुन्ने होइन, तर ऊ चाहिँ एकदम सुन्न तयार छ, चाहो भनेपछि ऊ हिँड्छ, हुन त खल्ती रित्तो छ उसको, के पनि छैन उसँग, तर जान्छ, परमेश्वरले जाऊ भने ऊ हिँड्दैछ, जाँदैछ, जाँदा जाँदा ठ्याक्क एकजना भेट हुन्छ, मण्डलीको एकजना विश्वास एकदम धनी छ, अरे तपाईँ त काममा छैन त आज, के गरिरहनु भएको छ, होइन हाम्रो फलाना दाईको छोरा मर्यो, अनि म एक शब्द भए पनि जान्छु, ए हो र ल ल ल यति पैसा भनेर उसको हातमा राखिदिन्छ, यति दिनु है भन्छ, अनि फेरि उसको व्यापारमा दौडिन्छ, राख्छ नि, जान थाल्छ, जान्छ जान्छ जान्छ, उतातिर चाहिँ घर भन्नुहुन्छ, तपाईँ कहाँले भरोसा गर भन्नुहुन्छ, कहाँबाट आउने हो, कहाँबाट खाने हो, हाम्रो बच्चाहरू यस्तो भइसक्यो, छोरा त मर्यो मर्यो भन्दैछ, ढक 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 ढक, अरे यस्तो बेलामा को आएको होला भन्छ, फेरि त्यो श्रीमती चाहिँ ढ्याङ खोल्छ। अनि अझ पनि अनुहार त्यति राम्रो छैन उसको. तपाईँ एकदम दुःख लाग्यो, तपाईँको शरम भन्नुभएको छ, हेर्नुहोस् अलिकति भनेर उसको हातमा केही राख्छ नि, निस्किहाल्छ फेरि उसको जुत्ता सिलाउनलाई. यसो यसो है भन्न त भने त्यो श्रीमानले प्रभुमा भरोसा गर, प्रभुमा भरोसा गर. उसलाई त केही छक्क लागेको छैन, प्रभुमा भरोसा, प्रभुले गर्नुहुन्छ, कसरी गर्नुहुन्छ थाहा छैन तर गर्नुहुन्छ. अनि हेर्नुहोस् जब हामी प्रेममा हिँडिरहेछौँ अनि आवाज सुन्न एकदम तयार छौँ, प्रभुले चाहिँ कहाँ खटाउने हो हामीलाई, जस्तो कि हाम्रो पेसाहरू जान्छ कि जतिसुकै गर्नु होइन. परमेश्वर चाहिँ स्वर्गको सिंहासनमा बसेर, पिताको दाहिने हातमा बसेर हाम्रो प्रभु हाम्रो शिर आफ्नो अङ्गहरूलाई चलाउन चाहनुहुन्छ के हामी सुन्नलाई तयार छौँ. सबैलाई आदर गर, भाइ बन्धुहरूलाई प्रेम गर, परमेश्वरको डर मान, राजालाई आदर गर, यसरी जिउने हो क्रिश्चियन जीवन चाहिँ. आज्ञाकारिताको र सबैलाई आदर गर्ने र ख्रिस्टको प्रेमले हेर्ने जीवन हो प्रियहरू. हामी प्रयोग गरिन चाहन्छौँ, चाहनुहुन्न त्यो जुत्ता सिलाउने जस्तै म प्रयोग गरिन चाहन्छु. जुन बेला परमेश्वरले चाहिँ उहाँलाई कोही चाहिरहेछ, कोही चाहिरहेछ, उहाँलाई कहीँ पठाउनु परेछ, किनभने एकजना भरोसा गर्दैछ, अनि परमेश्वरले चाहिँ प्रयोग गर्न चाहनुहुन्छ हाम्रो जीवन, तर उहाँको आवाज सुन्नलाई चाहिँ हामी चाहिँ बोधो भएछौँ कि एकदम उहाँको सानोभन्दा सानो स्वर सुन्न सक्छौँ. परमेश्वरले सानो स्वरमा बोल्नुहुन्छ, तपाईँलाई थाहा थियो विश्वासीहरूसँग, एलियासँग जस्तै हो, गाउनुहुन्छ तर प्रयोग गर्नलाई, सेवाको लागि उहाँले चाहिँ कर गरेर तिमी गर तिमी गर त्यस्तो हुनु न, उहाँ एकदम सानो स्वर. अनि हामी चाहिँ त्यो बेला रेडी हुनुपर्छ. यसपछिको खण्ड चाहिँ अब अर्को अधिकारी नियोजक जसले हामीलाई काममा लाउँछ उसको अधीनतामा बस्नुपर्छ भनेको छ. प्राय जसो हामी काममा जाँदाखेरि त्यहाँ एउटा सम्झौता हुन्छ, उसले भनेको हुन्छ तिमी काम गर्छ एक दिन यदि ज्याला दिन्छु, अनि हामी भन्छौँ हुन्छ म आउँछु भोलि, तपाईँको मेला रहेछ, यहाँ पालुङमा मेला नै भन्छ होइन, के भन्छ म बिर्सिरहेको छु तराईमा सरेदेखि के भन्छ यहाँ मेला. अनि हुन्छ म आउँछु, अनि त्यसरी अनि त्यहाँ एउटा सम्झौता हुन्छ नि, हामी चाहिँ अब जसले काम लगाएछ है त्यो शर्त अनुसार हामीले काम गर्नुपर्छ. रोमी साम्राज्यमा चाहिँ धेरैजना चाहिँ दास थिए, कमारा थिए, अनि यहाँ चाहिँ यहाँ हे नोकरहरू भनेको छ, यो शब्दको माने चाहिँ घरमा काम गर्ने दासको कुरा गर्दैछ. अनि यहाँ भनेको छ अठार पदमा हे नोकरहरू हो सबै प्रकारको डर राखेर, सबै प्रकारको डर राखेर आफ्ना मालिकहरूको अधीनमा बस्छ, असल र कोमलहरूको अधीनमा मात्र होइन तर टेढाहरूको पनि, किनकि परमेश्वर तर्फको विवेकको कारणले मानिसले अन्यायसित दुःख भोग्दै कष्टहरू सहन्छ भने यो प्रशंसा गर्न लायकको कुरा हो, किनकि आफ्ना अपराधहरूले गर्दा तिमीहरूले मुक्का खाएर त्यसलाई धीरसँग सहन्छौ भने बढाई गर्ने कुरा के छ र, तर असल काम गरेर पनि त्यसका लागि दुःख भोग्छौ र त्यसलाई धीरसँग सहन्छौ भने परमेश्वरको सामु यो प्रशंसाको योग्य छ, किनकि यसैका निम्ति तिमीहरू बोलाइएका पनि हौ, किनभने तिमीहरू उहाँकै पाइलाहरूका पछि पछि हिँड भनेर नै हाम्रा लागि एउटा नमुना छोड्दै ख्रिस्टले हाम्रा निम्ति दुःख भोग्नुभयो. उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छल कपट नै उहाँको मुखमा पाइयो, उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन, उहाँले दुःख भोग्नु हुँदा धम्काउनु भएन, तर आफैलाई धर्ममय न्याय गर्नुहुनेको हातमा सुम्पनु भयो. हामी पापहरूको निम्ति मरेर धार्मिकताको निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो, किनकि तिमीहरू भेडाहरू चाहिँ भड्किरहेका थियौ, तर अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्ष कहाँ फर्केर आएका छौ। अति सुन्दर खण्ड छ नि यहाँ चाहिँ मालिकहरूको आज्ञा मान भन्दैछ। उनीहरू एकदम टेढा भए पनि, उनीहरू दुष्ट भए पनि, अनि असल गर्दाखेरि पनि दुःख पाउनु, यो संसारमा चाहिँ क्रिश्चियनहरूले भलाइ गर्दाखेरि पनि दुःख पायो भने चाहिँ उसले धैर्य साथ त्यो दुःख सहन्छ भने प्रभुलाई भरोसा गर्दै जाई नलाग्दै सट्टामा गाली नबग्दै तितोपना नराख्दै पवित्र आत्माको सामर्थ्यले उसले यो गर्न सक्छ। अनि जब यो गर्छ यो उसले के देखाइरहेछ भने उसले अनुग्रह भन्ने देखाइरहेछ। यो अनुग्रहको युगमा अनुग्रह देखाइरहेछ। त्यो दुष्ट मान्छे वास्तवमा दण्ड पाउने योग्य छ, तर परमेश्वरले चाहिँ अनुग्रह देखाउ भन्नुभएको छ यो समयमा। अनि अब तर यदि हामीले चाहिँ गल्ती गर्यौँ, दण्ड पायौँ अनि धैर्य धरिरहेछ, ठुलो कुरो के भएर त्यो दण्ड त पाउनु पर्थ्यो हामीले, ठुलो कुरो केही भएन। तर परमेश्वरलाई ज्यादै खुसी लाग्छ जब हामीले चाहिँ पाउनै नपर्ने गलत कुव्यवहार पाउँदाखेरि पनि हामी धीरजसँग जब सहन्छौँ, यो अति मन पर्दो रहेछ परमेश्वरलाई। किन होला? किन होला परमेश्वरलाई चाहिँ यो अति मन परेको? किनभने यो चाहिँ उहाँको पुत्र जस्तै भएको हो। प्रभु येशूले चाहिँ सबभन्दा दुःख भोग्नुभयो, उहाँले केही पाप गलत गर्नुभएको थिएन, तर उहाँले सब भोग्नुभयो धीरजसँग परमेश्वर पितालाई हेर्दै, उहाँको इच्छा म पालन गर्दैछु भन्दै। अनि परमेश्वरले चाहिँ हामी उहाँको पुत्र जस्तै भएको चाहनुहुन्छ दुःख भोगाइमा। अनि हामी जस्तो थियौँ पहिला त्यस्तो भएको चाहनुहुन्न, हामी बदलिएको चाहनुहुन्छ। अनि यसरी दुःख पर्दाखेरि पनि हामी धीरज साथ सहनु भनेको चाहिँ यो चाहिँ एउटा विश्वासी बढिरहेको कुरा हो। विश्वास विश्वासीमा चाहिँ अब यहाँ ख्रिस्टको गुणहरू देखा पर्न थालेको छ, यो फल हो, मुक्ति पाएको प्रमाण, एकदम प्रबल प्रमाण हो यो चाहिँ। यो सजिलो यो सस्तो खालको म क्रिस्चियन हुँ भन्ने खालको जीवन होइन यो। अनि त्यसैले यहाँ चाहिँ अब बताएको छ अधीनमा सुम्प कसरी, यहाँ भनेको छ सबै प्रकारको डर राखेर, नम्बर एक। त्यसपछि अरू के भनेको छ, असल र कोमलहरूको अधीनमा मात्र होइन तर टेढाहरूको पनि, यसरी भनेको छ। अब याद गर्नुपर्छ हामी रोमी साम्राज्यमा भएको त्यो बेलाको क्रिश्चियनहरूकोलाई लेखिएको चिठी पढ्दैछौँ, एकछिन हामी त्यहाँ जानुपर्छ, त्यहाँ जानुपर्छ। रोमी साम्राज्यमा चाहिँ भएको दासत्व चाहिँ मानव इतिहासमै सबैभन्दा ठुलो दासत्वको प्रणाली थियो। रोममा पहिलो शताब्दीमा लगभग 10 लाख जनसङ्ख्या थियो, अनि त्यसमध्येमा 25-40% चाहिँ दासहरू थिए, भनेको 4 लाख जति चाहिँ दासहरू थिए रोममा, रोम सहरमा। कहाँबाट आउँथे यी दासहरू? कतिजना चाहिँ लडाईँमा उनीहरू कब्जा गरेर ल्याइन्थे, कतिजना चाहिँ अपराधीहरू हुन्थे, उनीहरूलाई चाहिँ अब दासत्वमा उनीहरूलाई चाहिँ त्यसरी छोडिन्थ्यो, झाकिन्थ्यो भन्न मज्ज। अनि त्यो दासहरूको अब छोराछोरी जन्मिन्थे, उनीहरू पनि कुनै पनि अधिकार नभएका हुन्थे, उनीहरू दास हुन्थे। दासको छोरा भएपछि, छोरी भएपछि दास नै हुन्थ्यो, जस्तो बुवाहरू जस्तै उनीहरू हुन्थे। अनि त्यहाँ किनिएको दासहरू हुन्थे, अनि सबभन्दा नराम्रो व्यवहार भोग्नु परेका यस्तो दुर्व्यवहार भोग्नु परेका दासहरू कस्ता कस्ता उनीहरूको कपाल पुरै खौरिनु पर्थ्यो अनि उनीहरूलाई चाहिँ मालिकको उसको महलमा चाहिँ काम गर्न जानु पर्थ्यो अनि त्यहाँ काम गर्ने ठाउँमा दुर्व्यवहार अति नै हुन्थ्यो उनीहरू बस्नुपर्ने ठाउँ चाहिँ एउटा थुप्रै दासहरू हुन्थे धनी मानिसहरूको थुप्रै थुप्रै कि अनि एउटा सानो घोर जस्तोमा उनीहरूलाई कोचाकोच राखिन्थ्यो अनि धेरैजना चाहिँ यस्तो दुर्व्यवहारबाट चाहिँ उनीहरू भाग्न चाहन्थे अनि भाग्न खोज्थे पनि अनि यदि भागेको खण्डमा उनीहरूलाई भेटे भन्ने चाहिँ उनीहरूलाई बेच्न पाउँदैनथ्यो फेरि पुनर्फेरि बेच्न पाउँदैनथ्यो किनभने त्यहाँ चाहिँ यो भाग्ने दासहरूलाई खोज्ने व्यक्तिहरू हुन्थ्यो उनीहरूलाई चाहिँ ल्याटिनमा फ्युजिटिभारी भन्दो रहेछ है फ्युजिटिभारी फ्युजिटिभ्सहरूलाई खोज्नेहरू फ्युजिटिभारी भाग्नेहरूलाई खोज्नेहरू अनि उनीहरूको कामै त्यही उनीहरूको पेसा नै त्यही खोज्ने ल्याउने अनि कतिवटा अनि टाउको गर्ने यतिवटा ल्याएको छु अनि पैसा लिएर गएर उसको जागिर छ कि गएर सुतेको अनि यो भइ नै रहन्थ्यो चलिरहन्थ्यो अनि उनीहरूलाई पक्रेर ल्याएपछि उसलाई चाहिँ फेरि ठिङ्ग्रामा बाँधिन्थ्यो अनि सामान्यतया यो दासहरूको निधारमा चाहिँ त्यहाँ एउटा चिन्ह हुन्थ्यो अनि साथै उदास हो भनेर चिनाउनलाई अनि उसको यहाँ लुगा वस्त्रमा पनि त्यहाँ यहाँ घाँटी वरिपरि चाहिँ केही बेरिएको हुन्थ्यो अनि उसको मालिकको नाम हुन्थ्यो त्यहाँ मालिकको नाम हुन्थ्यो अनि जब त्यो भागेको दासलाई भेट्टाएर यो फिजितारीले लिएर आउँथ्यो उसलाई फर्काइदिन्थ्यो उसको मालिकको नाम छ उसलाई फर्काइदिन्थ्यो त्यसपछि चाहिँ सामान्यतया के गरिन्थ्यो भने अब उसलाई चाहिँ तातो फलामले डामिन्थ्यो अनि उसको छालामा चाहिँ त्यहाँ केही न केही चिन्ह फेरि अर्को लगाइन्थ्यो एक किसिमको ट्याटु जस्तै है यदि उसले चोरेर भागेको थियो भने चोर भनेर त्यहाँ लेखिन्थ्यो है अनि ल्याटिनमा एफयुआर लेखिँदो रहेछ त्यो चोर भनेर चाहिँ यदि भागेको मात्र हो भने एफयुजी ऊ भागेको भनेर लेखिन्थ्यो अनि कतिजना त्यो जुन त्यो रङ्गशालामा तपाईँले सुन्नुभएको छ नि रोमीहरू चाहिँ मनोरञ्जनको लागि पशुहरूसँग लडाइँ गरेको उनीहरू हेर्न जान्थे नि त्यो ग्ल्याडिएटरहरू त्यो ग्ल्याडिएटरहरू समेतको पनि उनीहरूको पनि त्यो चिन्हहरू हुन्थ्यो अनि त्यसैले किनभने कुन चाहिँ दास हो ऊ चाहिँ ग्ल्याडिएटर भएको छ अनि उनीहरू लडाइँ उनीहरूको अब ग्ल्याडिएटर फ्लाइटको बेलामा फर्स्टै देखिन्थ्यो ऊ दास रहेछ है देखिन्थ्यो अनि उसलाई चाहिँ मान्छे जस्तो पनि गनिँदैन थियो तर यस्तो थियो प्रत्येक पाँच पाँच वर्ष आएपछि रोममा चाहिँ एउटा नियम थियो कि हरेक रोमी नागरिक चाहिँ जानु पर्थ्यो एउटा के अरे व्यक्तिहरूले चाहिँ आफ्नो जायज यथा के कस्तो छ भनेर त्यहाँ चाहिँ बताउन जानु पर्थ्यो अनि मेरो यतिवटा दासहरू छन् मेरो यस्तो यस्तो छन् मेरो जग्गा जमिनहरू जानु पर्थ्यो अनि त्यो पाँच वर्षको बेलामा चाहिँ उसले चाह्यो भने त्यो मालिकलाई चाह्यो भने तिमी जाऊ स्वतन्त्र भयो छोडिदिनु पनि सक्थ्यो कसैलाई अनि यदि त्यसरी गरेको खण्डमा चाहिँ त्यही बेलामा चाहिँ त्यो ढड्डामा जसले चाहिँ त्यो रोमी कर्मचारी छ राज कर्मचारीले चाहिँ स्वतन्त्र भनेर लेख्नु पनि सक्थ्यो यो व्यक्ति चाहिँ अब स्वतन्त्र भएको छ अब ऊ चाहिँ रोमी नागरिक भएको छ अब चाहिँ उसलाई एउटा नयाँ जीवन पाएको छ त्यस्तो पनि हुन सक्थ्यो अनि त्यस्तो बेलाको कुरा गर्दैछौ यहाँ पत्रुसले लेखेको अहिले जस्तो होइन यहाँ के भन्दैछ हे नोकरहरू सबै प्रकारको डर राखेर आफ्ना मालिकहरूको अधीनमा बस असल र कोमलहरूको अधीनमा मात्र होइन तर टेढाहरूको पनि किनकि परमेश्वर तर्फको विवेकको कारणले मानिसले अन्यसित दुःख भोग्दै कष्टहरू सहन्छ भने यो प्रशंसा गर्न लायकको कुरा हो विभिन्न कारणहरू दिएको छ किन एउटा क्रिस्चियन उसको नियोजक एउटा दासत्वमा राख्ने मालिकै भए पनि एकदम टेढा खालको एकदम दुष्ट स्वभावको भए पनि उसले चाहिँ धीरज साथ भलाइ गर्दै सहने तीनटा कारणहरू दिएको छ। नम्बर एक चाहिँ भनेको छ विवेकको कारणले, अर्थात् किनभने यो ठिक हो भन्दैछ। विवेकको कारण, विवेक भनेको ठिक बेठिक, विवेकको कारणले भनेको किनभने यो सही हो, परमेश्वरले यो ठिक हो भन्नुहुन्छ। दोस्रो कुरा, यो चाहिँ परमेश्वर को सामु चाहिँ ग्रहण योग्य कुरा हो। अनि यहाँ चाहिँ यहाँ पढ्छौँ के अरे प्रशंसा गर्ने लायकको कुरा हो, यो परमेश्वरले प्रशंसा गर्ने लायकको कुरा गरिरहेछ यहाँ। संसारले त्यसो गर्दैन, ए कस्तो ना बढ्दो रहेछ, तिमी चाहिँ एक मुखा दिनु पर्दैन मालिकलाई, होइन संसारले त्यसो सोच्छ, तर परमेश्वरले चाहिँ प्रशंसा दिनुहुन्छ। अनि अनुग्रह भन्ने शब्द यो त्यो, अनि अर्थात् परमेश्वरले चाहिँ यसलाई चाहिँ ठिक हो भन्दै हुनुहुन्छ, यसलाई चाहिँ मान्यता दिनुहुन्छ। नम्बर तीन, अब लामो खण्ड आउँछ त्यसपछि, नम्बर तीन चाहिँ किन यसरी भलाइ गरेर पनि दुःख भोग्दाखेरि धैर्य धर्ने, किनभने यो चाहिँ ख्रिस्ट जस्तो हुनु हो। पत्रसको तर्कले यो चाहिँ ख्रिस्ट जस्तो हुनु हो, 21-25 यो छ। अनि यहाँ भन्दैछ कि विश्वासीहरू चाहिँ यसैकै लागि बोलाएका छन्, 21 किनकि यसैका निम्ति तिमीहरू बोलाएका पनि हौ। अनि त्यसपछि यसलाई व्याख्या गर्दै गइरहेको छ, अनि त्यसलाई हामी हेर्न चाहन्छौँ है, पढौँ एकचोटि। किनकि यसैका निम्ति तिमीहरू बोलाएका पनि हौ, अर्थात् धीरज साथ अन्याय हुँदा पनि दुःख भोग्नु यदि तिमी कुनै अधिकारीको मुनि छौ भने। यहाँ मालिकहरूको कुरा गर्दैछ, किनभने तिमीहरू उहाँकै पाइलाहरूका पछि पछि हिँड भनेर नै हाम्रो लागि एउटा नमुना छोड्दै ख्रिस्टले हाम्रो निम्ति दुःख भोग्नु भयो। अनि हाम्रो समय भएको हो, एकपछि मैले चाहिँ 1:30 सोचिरहेछ किन हो, ए हजुर सर धन्यवाद है, म अघि कागज हेरेर पनि मैले बिर्सिहालेँ। 21 हामीले 22 जान्छौँ, उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छलकपट नै उहाँको मुखमा पाइयो, उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन, उहाँले दुःख भोग्नु हुँदा धम्काउनु भएन, तर आफैलाई धर्म न्याय गर्नु उनीको हातमा सुम्पनु भयो। यसरी यहाँ चाहिँ तर्क गरिरहेको छ, उहाँले चाहिँ यी सब हाम्रो लागि गर्नुभयो, उहाँको कुनै पाप थिएन, त्यो हामी हेर्न लागेका छौँ। उहाँले कति दुर्व्यवहार सहनुभयो, शारीरिक रूपमा कति पिटाई र चुटाई खानुभयो उहाँले, यो यदि कोर्राको कुरा गरिएको छ यहाँ, कोर्रा रोमी कोर्रा एकदम डरलाग्दो कुरा थियो, छोटो ह्यान्डल हुन्थ्यो अनि त्यसमा चाहिँ यो छालाको त्यो त्यान्द्राहरू हुन्थ्यो सुकाएको, होइन सोच्नुहोस् होइन, अनि त्यसमा चाहिँ त्यहाँ नराम्रो चिजहरू जोडेको हुन्थ्यो, हड्डीको टुक्राहरू, चुच्चु चुच्चु चिजहरू, अनि त्यसले हिर्काइन्थ्यो, छाला निकालिन्थ्यो हड्डी नै देखिने गरिकन। कोर्रा भनेको यो चाहिँ हल्का कुरा थिएन, उहाँले कोर्रा खानु भयो, उहाँ क्रुसमा टाँगिनु भयो, यो त सबभन्दा नराम्रो खालको मृत्युदण्ड थियो। उहाँले अझ आत्मिक पीडा पनि भोग्नु भयो, जब हाम्रो पाप भोग्नु भयो, शरीरको यातना त भयङ्कर थिँदै थियो, तर त्योभन्दा पनि डरलाग्दो चाहिँ हाम्रो पाप भोग्नु हुँदाखेरि चाहिँ परमेश्वरको क्रोध उहाँमाथि आइपरेको थियो। अनि उहाँले यी सब सहनुभयो, यद्यपि उहाँले चाहिँ यी कुनै पनि भोग्न योग्य हुनुहुन्नथ्यो। यी सब किन सहनुभयो, किन यस्तो मृत्युमा जानुभयो भने हाम्रो लागि, हाम्रो अपराधहरूको कारणले उहाँले त्यो भोग्नु भयो, हामीले पाउनुपर्ने दण्ड। त्यसैले अब पत्रुसले के भन्दैछ भने उसको तर्क यो हो, यदि ख्रिस्ट हाम्रो मुक्तिदाता प्रभु येशूले निर्दोष भएर त यति यातना दुर्व्यवहार दुःख कष्ट कोर्रा मृत्यु सहनु भयो भने, त्यस भए हामी पनि त्यस्तै गरिकन अब हामीले गल्ती नगर्दा पनि हामीलाई कष्टै दिन्छ भने हाम्रो मालिकले हामी भयो, किनभने यसैको लागि हामी बोलाएका हौ, हामी उहाँ जस्तो हुन बोलाएका हौ, उसको तर्क यो हो। त्यसैले एकछिन पहिला हामी सोच्नेछौँ, ख्रिस्ट पाप रहित हुनुहुन्थ्यो भन्ने विषय, उहाँमा पाप कुनै पाप गर्नु भएन भनेर 22 पदमा लेखेको छ प्रभु येशूको बारेमा. पुरानो नियममा है जो पाप भन्ने शब्द प्रयोग हुन्छ हिब्रूमा, त्यसको माने चाहिँ के हुन्छ भने पाप गर्नु भनेको चाहिँ निशाना सुक्नु, अर्थात् परमेश्वरले मानिस यस्तो हुनुपर्छ जे भन्नुभएको थियो त्योभन्दा तल गिर्नु, त्यो पाप हो. तर येशू ख्रिस्ट कहिले चुक्नु भने मानिस भएर कस्तो हुनुपर्छ भनेर जे जे भन्नुभएको थियो त्यो लगातार जहिले पनि 24 घण्टा जहिले पनि हुनुहुन्थ्यो. उहाँ सिद्ध मानिस हुनुहुन्थ्यो. उहाँले भन्नु म सधैँ पितालाई खुसी पार्ने कामहरू गर्दछु. अब यी प्रेरितहरू पत्रुस समेत 3-4 वर्षसम्म 3.5 वर्षसम्म उहाँ सँगसँगै हिँडेको हो, एकदम नजिकबाट प्रभुलाई देखिरहेको छ है, यत्तिकै भनौँ न यत्तिकै आम्ने सामने देखिरहेको छ विभिन्न परिस्थितिहरूमा. अनि पत्रुसले हेरेको छ वर्षौँ पछिले भन्छ मैले एकचोटि पनि उहाँले पाप गरेको देखिनँ. उसको अनुभवले भन्दैछ यहुदीहरू त देख्न सक्थे पाप भनेको, उनीहरूलाई दशाज्ञ थाहा थियो पाप छुट्याउनु, उनीहरू चाहिँ हामी अन्य जातिहरू जस्तो थिएन, कहीँ पाप कहिले गरेका छैन भन्ने. तर उसले भन्छ हाम्रो प्रभुले कहिले पाप गरेन. इतिहासभरि मानव इतिहासको सम्पूर्ण इतिहासभरि एकजना मान्छे पनि त्यहाँ भएकै छैन जसको बारेमा चाहिँ भन्न सकिन्छ उसले पाप गरेन, कोही पनि छैन. सबैले पाप गरेका छन् रोमी 3:23 भन्छ, तर एउटा अपवाद छ, येशु ख्रिस्ट बाहेक सबैले पाप गरेका छन्. अनि यसबाट चाहिँ हामीले चाहिँ के निष्कर्ष निकाल्छौँ भने प्रभु येशु अद्वितीय हुनुहुन्छ, उहाँ जस्तो अरू कोही पनि छैन. अनि तर यो एकदम मेल खान्छ, केसँग मेल खान्छ भने परमेश्वर नै मानिस भएर आउनुभयो भने उहाँ हुनुपर्ने जस्तो त्यस्तै हुनुहुन्छ. परमेश्वर नै मानिस भएर हुन आउनु भएर अनि पाप हामी जस्तै गर्न थाल्नु भयो भने कस्तो खालको परमेश्वर हो? यो त हिन्दू शास्त्रका देवताहरू जस्तो हुन्छ. तर उहाँ संसारको ज्योति, परमेश्वरको एकमात्र पुत्र, उहाँमा कुनै पाप भेटिएन, छैन, थिएन. अनि अर्को कुरा पनि भनेको छ 22 पदमा, उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छलकपट नै उहाँको मुखमा पाइयो. छल कहिले पाइएन? यो छल भन्ने शब्द चाहिँ माछा मार्ने बल्छीमा राखिएको चारोलाई जनाउनलाई प्रयोग हुन्छ ग्रिक भाषामा. भनेपछि छल गर्न र पक्रनलाई प्रयोग गरिने कुनै धुर्त युक्ति भनेको, अर्थात् धोका दिने उद्देश्यले गरेको कुनै काम हो, अर्थात् कुनै स्वार्थले प्रेरित भएर कि गर्दैछ उसले चाहिँ. छल भनेको त्यो हो. अनि पत्रुसले भन्छ कहिले पनि छल गर्नु भएन हाम्रो प्रभुले. उहाँको मुखमा एउटा छलको पनि कुरा थिएन, कहिले पनि थिएन, कहिले धोका दिनु भएन उहाँले एकपटक पनि, जहिले पनि सत्य बोल्नु भएन. अब हाम्रो प्रभु त धेरै बोल्नुहुन्थ्यो, किन उहाँ शिक्षक हुनुहुन्थ्यो, उहाँ प्रचारक हुनुहुन्छ, उहाँ भविष्यवक्ता हुनुहुन्छ. सिकाएको सिकायो ती थकित हुने गरी सिकाएको सिकाएको चाहिँ खाना पनि फुर्सद छैन उहाँलाई, खानुहोस् न भन्दैछ, मेरो अर्कै भोजन छ भन्ने हुन्छ. सिकाएको सिकाए, अब धेरै 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 बोल्नु भयो, सिकाउने, हप्काउने, सान्त्वना दिने, प्रश्नको जवाफ दिने, व्यक्तिगत रूपमा, सार्वजनिक रूपमा, घरभित्र बाहिर जहिले पनि बोलिरहनु भएको छ, तर सत्य मात्र बोलिरहनु भएको छ, एउटै छल छैन. यरिमिया 17:9 भन्छ कि मान्छेको हृदय, सबै मान्छेको हृदय चाहिँ सबभन्दा छली हुन्छ, असाध्य दुष्ट हुन्छ. छल भन्ने कहाँ हुँदो रहेछ दिदी बहिनीहरू? हृदयमा रहेछ. कहाँबाट निस्किन्छ? मुखबाट निस्किन्छ. प्रभुको मुखबाट त कहिले छल निस्किन, भनेपछि उहाँको हृदय त छल छैन. उहाँको हृदयमा मुखबाट आधा अर्धसत्य भन्ने बुझ्नुहुन्छ, अर्धसत्यहरू निस्किन्छ. आधा सत्य छ तर त्यहाँ झुटो पनि लुकिरहेको छ, त्यहाँ के ढाकछोप भइरहेछ. अनि कपटहरू छल, धोका दिँदै धोका खाँदै यस्तो अवस्थामा मानिस जिरहेको छ, तर प्रभु येशु ख्रिस्टको चाहिँ छली हृदय थिएन, उहाँको मुखमा कुनै छल पाइएन. त्यसपछि यहाँ अरू कुराहरू पनि छन् तर तपाईँहरूलाई खाजा खान मलाई छ यो अनि त्यसैले म रोक्छु हाम्रो समय पनि छ एउटा भजन गाउनलाई चाहिँ समय लिन सकिन्छ कि सवा एक भन्नुभएको थियो भजन गाउने समय नै दिइरहेको थिएन अहिले चाहिँ भजन गाउँ हाम्रो प्रभु पाप रहित हामीले विश्वास गर्ने मुक्तिदाता त्यस्तो हुनुहुन्छ कुनै भगवान् देवता जस्तो गुरु जस्तो होइन उहाँ परमेश्वर हो मुक्तिदाता हो हाम्रो लागि दुःख भएको छ मर्नुमा अनुसार उहाँको निम्ति गाउनेछौँ आइदिनुहोस् नवीन भाइ
धन्यवाद।